यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। ईस्वी सम्वतको नयाँ वर्ष सन् 2020 आजदेखि शुरू। नेपाल भ्रमण वर्ष सन् 2020 आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुने। लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको सम्झनामा नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै न्यूनचापीय प्रणालीका कारण देशभर केही दिन चिसो बढ़ने जल तथा मौसम विज्ञान विभागको अनुमान र भारतीय सीमा क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न दूरसंचार सेवा प्रदायक संस्थाहरूलाई बंगलादेश सरकारको निर्देशन। ईस्वी सम्वतको नयाँ वर्ष सन् 2020 आज शुरू भएको छ। ईस्वी सम्वत प्रचलनमा रहेका देशहरूमा धूमधामका साथ यसको स्वागत गरिएको छ। नेपालमा पनि ईस्वी सम्वत 2020 स्वागतमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुरू भएको नयाँ वर्ष सन् 2020 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गर्नुभएको छ। ईस्वी सम्वतको नयाँ वर्ष सन् 2020 अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सन् 2019 नेपालको स्थिर राजनीतिक उपलब्धिको वर्षका रूपमा रहेको बताउनुभयो। उहाँले सन् 2019 अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन समेत सकेको उल्लेख गर्नुभएको छ। सरकारले राष्ट्रिय महोत्सवका रूपमा आजदेखि नेपाल भ्रमण वर्ष सन् 2020 शुरू गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह काठमाण्डुको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ। समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन चीनका सहायक पर्यटन मन्त्री वाङ सियाओफेङ, त्यसै गरी भारतका पर्यटन राज्यमन्त्री प्रहलाद सिंह पटेल लगायतका विभिन्न मुलुकका पर्यटन मन्त्री काठमाण्डु आइपुग्नु भएको छ। सरकारले भ्रमण वर्षको अवधिमा 20 लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष सन् 2020 लक्ष्य अनुरूप पर्यटक भित्र्याइने बताउनु भएको छ। नेपाल पर्यटन बोर्डको 21 वार्षिक उत्सवको हिजो राजधानीमा उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले भ्रमण वर्षलाई आधार मानेर आगामी सन् 2030 पर्यटक दशकका रूपमा मनाउने र त्यसले नेपालको अर्थतन्त्रमा योगदान बढ़ाउने बताउनुभयो। उहाँले मुलुकको कुल ग्रास्त उत्पादन जीडीपीमा पर्यटन क्षेत्रको कम्तीमा 10% योगदान हुने गरी पर्यटन प्रवर्धन र पूर्वाधार विकासको काम सँगसँगै अघि बढ़ाइने जानकारी दिनुभयो। सरकारले 15 पञ्चवर्षीय योजनामा प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रूपमा पर्यटन क्षेत्रलाई लिएको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले 5 वर्षको अवधिमा कम्तीमा पर्यटन क्षेत्रबाट जीडीपीमा 10% योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। हाल मुलुकको कुल ग्रास्त उत्पादन जीडीपीमा पर्यटन क्षेत्रको योगदान 3% रहेको छ। कार्यक्रममा नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भ्रमण वर्ष सफल पार्न सबैको भूमिका अपेक्षित रहेको बताउनुभयो। यसै सन्दर्भमा आज हामीले नेपाल भ्रमण वर्ष सन् 2020 सफल पार्न के गर्नुपर्ला भनेर कार्यक्रममा सहभागी केही व्यक्तिलाई सोधेका छौं।
मधुसूदन उपाध्याय सोटो नेपालको अध्यक्ष। एउटा यो माहौल हो, सरकारले एउटा योजना ल्याएको छ, यसलाई सफल बनाउन हामी व्यवसायीहरूको पनि कर्तव्य हो। विभिन्न प्याकेजहरू, डिस्काउन्ट पोलिसीहरू लिएर हामीले जुन मार्केटिङ गर्ने तरिकाहरू हदैसम्म लागेर हामीले गरिरहेका छौँ, यो सफल हुन्छ भन्नेमा म विश्वस्त छु।
अर्चना केसी राणा, गभर्नमेन्ट, प्राइभेट सेक्टर र नेपाल टुरिज्म बोर्ड सबैजना मिलेर प्रमोसनल प्याकेजेसहरू बनाउने, राइट मार्केटमा प्रमोट गर्ने, पूर्वाधारहरू पनि तयार गर्ने, टुरिस्टहरूलाई चाहिँ सजिलो बनाइ दिने सबै ठाउँमा गर्यो भने चाहिँ 2 मिलियन टुरिस्ट ल्याउँछौँ नै, सबैजना खुसी सुखी भएर पनि जान्छन्, त्यो चाहिँ नेपालको फ्युचरको लागि पनि धेरै राम्रो कुरा हुनेछ।
अच्युत गुरागाई, म नाटाको सिनियर भाइस प्रेसिडेन्ट। बढी भन्दा बढी इभेन्टहरू नेपाल ल्याउनुपर्छ। सरकारले टेम्पोररी भने पनि ढिकुटी मण्डपको हल तुरुन्तै रिपेयर गरेर अहिलेलाई काम चलाउने गर्न सक्यो भने यहाँ नेपालमा हुने इभेन्टहरू तत्कालै चाहिँ सुरु गर्न सकिन्छ। त्यो प्राइभेट सेक्टरले ल्याउँछ, सरकारले लिएको हरेक स्टेपमा चाहिँ हामी साथ दिन तयार छौँ।
फुटी शेर्पा, नेपाल माउन्टेन एकाडेमीको अध्यक्ष। नेपाल गभर्नमेन्ट, पब्लिक, प्राइभेट, मिडिया सबै एकजुट भएर चाहिँ वन भोइसबाट चाहिँ जुन नेचुरल प्रडक्ट दिएको छ भगवान्ले, त्यसलाई चाहिँ प्रमोसन गर्यो भने चाहिँ हाम्रो त्यो लक्ष्य पूरा गर्नुको लागि केही पनि समय लाग्दैन।
म मणिला मिसाने, निर्देशक नेपाल पर्यटन बोर्ड। पर्यटन बोर्ड, पर्यटन वर्ष सचिवालय र पर्यटन मन्त्रालय मेन रोल यिनीहरूको हुने भयो। त्यसै साथसाथै राष्ट्रिय कार्यक्रम भने सम्पूर्ण जनताहरूले चाहिँ मिलेर यो कार्यक्रम सफल बनाउनु पर्छ। हाम्रो नेपाली हस्पिटालिटी जुन छ नि, मिठो मुस्कान सहितको सेवा भनौँ न, त्यति मात्रै गरिदिनु भने पनि पर्यटकहरूले चाहिँ एकदम सुखद अनुभव लिएर जान्छन्।
ती पाण्डे, म सम्राट ट्राभल होटल ल्यान्डमार्कको अध्यक्ष। यसमा जसरी प्राइभेट सेक्टरका मानिसहरू जति बढी रूपमा लाग्नु भएको छ, त्यसै अनुसार अब सरकारले अलिकति पहल गरिदियो भने जुन 20 लाखको टार्गेट छ यो फुलफिल हुन्छ भन्ने कुरा म विश्वास गर्छु।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन एवं मूल्यांकन समितिले नेपालको अतिक्रमित लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सीमा विवाद सम्बन्धमा गृहमन्त्री, परराष्ट्र मन्त्री, भूमि व्यवस्था मन्त्री, वन मन्त्री लगायतसँग छलफल गरी लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज र शिक्षण संस्थामा उपयोग गर्न निर्देशन दिइएको हो। समितिको बैठकले अतिक्रमणमा परेका स्थान नजिक आवश्यकता अनुसार नेपाली सेना र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण गरी तैनात गर्न पनि निर्देशन दिएको छ। अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटो लगायतका विशेष सेवा सुविधा उपलब्ध गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न ठाउँमा थप 112 सुरक्षा पोस्ट खड़ा गर्ने प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो।
दार्चुलामा अहिले सुरक्षा बलको निम्ति चौकी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ र अहिले ओभरअलमा चाहिँ फेरि हामीले सिंह राष्ट्रको सुरक्षा समग्रमा सुरक्षा गर्नको निम्ति बीओपीहरू विस्तार गर्ने भन्ने निर्णय भएको छ र त्यो विशेष गरेर चाहिँ दक्षिण साइडमा भारतसित जोडिएको सीमामा दक्षिणतिर 105 अरू थप, उत्तरतिर चाहिँ 7 चाहिँ बीओपीहरू थप्ने गरिएको छ र त्यही अनुसारले चाहिँ अहिले त्यो प्रक्रियाहरू अगाडि बढेको छ र त्यसो गर्दाखेरि हामीले अब यो सुरक्षा बलहरूलाई त्यो सीमामा तैनात गर्दाखेरि चाहिँ अब हामी भारततिरबाट चाहिँ नगएर भित्रैबाट जान सक्ने स्थिति पनि चाहिँ तयार पार्नुपर्छ भनेर त्यो निर्णय पनि अहिले भएको छ।
बैठकमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले लिम्पिया धुरा नेपालको हो भन्नेमा सरकार प्रष्ट रहेको र त्यस अनुरूप भारतीय पक्षलाई पत्राचार भइसकेकाले अब केही समयमै कूटनीतिक प्रयास र वार्ताबाट समस्या समाधान गरिने बताउनुभयो।
यो समस्यालाई स्वीकार गर्दै हामी कूटनीतिक ढंगले यो समस्याको समाधान गर्न तयार छौं र बैठकको मिति चाहिँ परस्पर सहमतिबाट टुङ्गो लगाएर बैठक बसौं भनेर भारतले पत्राचार गरेको अवस्था छ। त्यो समय घर्किसकेपछि हामीले फेरि अर्को डेट प्रस्तावित गरेर पठाएका छौं र अहिले दुवै देशका पदाधिकारीहरू बैठक बस्ने डेटको, आपसी सहमतिको डेटको चाहिँ छलफलमा छौं। जुन पत्र प्राप्त भएको छ त्यो प्राप्त पत्रका आधारमा भारत चाहिँ यो समस्याको समाधान गर्न हाम्रो आग्रहलाई स्वीकार गरेर वार्तामा बस्न तयार भएको आशय त्यसमा प्रकट भएको छ। यसलाई हामीले सकारात्मक रूपमा नै लिएका छौं र कूटनीतिक ढंगले यसको समाधान गर्न सकिन्छ भन्ने विश्वास छ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विवादित भूमिका सन्दर्भमा कूटनीतिक रूपमा विवाद समाधान गरेर लिम्पिया धुरा सहितको नयाँ नक्सा उपयुक्त समयमा जारी गर्ने तयारी रहेको बताउनुभयो।
सुस्ता र कालापानी क्षेत्र बाहेकको अरू सिमानाको नाप नक्साको काम समाप्त भएको छ। जहाँसम्म नक्सासित जोडिएको कुरा छ त्यसैले विवादित भूमि र सीमा नक्सा दुई देश बीचको सहमतिको आधारमा निर्माण गर्ने मान्यताको आधारमा लिम्पिया धुरा अहिलेसम्म नेपालको नक्सामा कहिल्यै पनि देखिएको छैन। कालापानी र लिपुले जुन विवादित भनिया छ त्यो आज पनि हाम्रो नेपालको नक्सामा छ। त्यसैले कूटनीतिक हिसाबबाट यसको समाधान भइसकेपछि नक्साका विषयहरू पनि समाधान हुन्छन्।
बैठकमा वन मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्राथमिकताको विषयमा वन मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। बैठकमा समितिका सदस्यहरू भीमबहादुर रावल, गणेश सिंह ठगुन्ना, खेम लोहनी, राधेश्याम अधिकारी, अनिल कुमार झा, लक्ष्मी परियार, कालीबहादुर मल्ल लगायतले लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न, अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, बाटो लगायतका विशेष सेवा सुविधा उपलब्ध गराउने लगायतको माग सरकारसँग राख्नु भएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ। नेकपा हेटौँडा उपमहानगरपालिका कमिटिले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले सीमा समस्याको समाधान वार्ताका माध्यमबाट खोज्नुपर्नेमा जोर दिनुभयो। प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। संघीय संसद सचिवालयले हिजो सूचना प्रकाशित गरी आज 1 लागि पूर्व निर्धारित बैठक विशेष कारणवश स्थगित भएको जनाएको छ। यसअघि पनि यही पुष 11 गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक पुष 27 गते अपरान्ह 1 बस्ने जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि विधेयकलाई समर्थन गर्न नसकिने स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि र नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयकका केही प्रावधानले संविधान प्रदत्त व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न खोजेको आरोप लगाउनुभयो। कठोर प्रावधानको बाटोबाट राजनीति राजनीतिकर्मी या सरकारप्रति व्यङ्ग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने विधेयकलाई समर्थन गर्न नसकिने प्रवक्ता शर्माले बताउनुभयो। साथै कांग्रेसले प्रदेशको नामाकरण र राजधानी चयनको सम्बन्धमा सत्तारूढ़ दलको केन्द्रीय सचिवालयले निर्णय गर्नुलाई संघीयताको मर्म विपरीत भएको भनी टिप्पणी गरेको छ। प्रवक्ता शर्माले प्रदेश नम्बर तीनका बारेमा निर्णय गरेर आदेश जारी गर्नुलाई अप्रिय घटनाका रूपमा कांग्रेसले लिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले देश समृद्धिको बाटोतर्फ लम्किरहेको उल्लेख गर्नुहुँदै समृद्ध नेपाल सुखी नेपालीको नारा छिट्टै पूरा हुने बताउनु भएको छ। प्रेस संगठन नेपाल कञ्चनपुरले महेन्द्रनगरमा हिजो आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री बासकोटाले आर्थिक समृद्धिमा मुलुक अगाडि बढ़िरहेको बताउनुभयो।
आर्थिक समृद्धि र सामाजिक सुखको मुख्य नारालाई राष्ट्रिय एजेण्डा बनाएर आधार वर्षका रूपमा केही चीजहरूलाई हामीले कानूनी संरचनागत र व्यवस्थापन क्षेत्रका कैयौं विषयहरूलाई करिब करिब समाधान गर्दै हामी अगाडि बढेका छौं र मुलुकले आर्थिक प्रगति पनि राम्रै गरेको छ।
मन्त्री बासकोटाले भारतले आफ्नो नक्सामा समेटेको दार्चुलाको लिम्पियाधुरा लिपुलेख क्षेत्र नेपालको भूमि भएकाले यस विषयमा कुनै दुविधा नभएकाले द्विपक्षीय छलफलबाट समस्या समाधान गरिने बताउनुभयो। नेकपाका नेता समेत रहनुभएका मन्त्री बासकोटाले सभामुखको चयनका सम्बन्धमा सत्तारूढ़ दलले छिट्टै उपयुक्त निर्णय लिने जानकारी दिनुभयो। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिन पुष 16 गतेलाई स्मरण गर्दै नेपाली कांग्रेसले आज विभिन्न कार्यक्रमसहित राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदैछ। कांग्रेसले आज 77 जिल्लामा आमसभा गोष्ठी र्याली कोणसभा लगायतका कार्यक्रम मार्फत 44 मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हिजो विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला त्यसै गरी लौह पुरूष गणेश मान सिंह नेत्री शैलजा आचार्य लगायतका नेताहरू मेलमिलापको नीति लिएर विक्रम सम्बत 2033 साल पुष 16 गते स्वदेश फर्कनु भएको थियो। निर्वाचन आयोगले आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 7 प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रदेश नम्बर 1 को विराटनगर त्यसै गरी प्रदेश नम्बर 2 को जनकपुर प्रदेश नम्बर 3 को ललितपुर गण्डकी प्रदेशको पोखरा प्रदेश नम्बर 5 को दाङको घोराई कर्णाली प्रदेश स्थित सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढ़ीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले 7 प्रदेशमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले आग्रह गरेको छ। त्यसै गरी कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलले किसानले उखु बिक्री गरे बापतको रकम भुक्तानी नपाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलले हिजो विज्ञप्ति मार्फत चिनी उद्योगबाट लामो समयसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेको भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरूरी रहेको उल्लेख गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी एवं सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्नुभई उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानूनको प्रभावकारी कार्यान्वयनतर्फ संवेदनशील हुन आग्रह गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
वाउ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी गुरूङहरूको सांस्कृतिक पर्व लोसारका अवसरमा हिजो काठमाडौँको टुँडी खेल जानुभई विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभएको छ। तमु हिउँल छोज धी राष्ट्रिय परिषदले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले देशका विभिन्न स्थानमा बसोबास गर्ने गुरूङ समुदायको मौलिकता झल्कने विभिन्न झाँकी एवं सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ। रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरोटीमा रिहा गर्ने भन्दै उनीहरूसँग घुस लिई भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान गर्न रिजाललाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमवाङले सरकारले विभिन्न राजमार्गलाई उच्च प्राथमिकता दिएर निर्माण कार्य अगाडि बढ़ाइरहेको बताउनु भएको छ। सड़क बोर्ड नेपालको 17 स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री नेमवाङले मध्य पहाड़ी लोकमार्ग, हुलाकी राजमार्ग, काठमाण्डु निजगढ़ द्रुतमार्ग, कोशी मेची र गण्डकी करिडोर निर्माण द्रुत गतिमा अगाडि बढ़िरहेको जानकारी दिनुभयो। सड़क निर्माणसँगै सड़कको नियमित मरमतलाई समेत सरकारको प्राथमिकता रहेको बताउनुहुँदै मन्त्री नेमवाङले सड़क निर्माण र मरमतमा तीनै तहका सरकार क्रियाशील रहेको बताउनुभयो। मन्त्री नेमवाङले यातायातको मुख्य पूर्वाधार सड़कलाई सुविधायुक्त बनाउन सबै लाग्नुपर्नेमा जोड़ समेत दिनुभयो। सिन्धुपाल्चोकमा पछिल्लो 3 महिनामा बस दुर्घटनामा परि 45 यात्रुको मृत्यु भएको छ। बढ्दो सवारी साधनको चाप, त्यसै गरी साँगुरो र कच्ची सड़क, क्षमताभन्दा बढ़ी यात्रु राख्नुका साथै चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढ़ेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक तथा सहचालकहरूका लागि चेतनामूलक कार्यक्रम अगाडि बढ़ाएको छ। सिन्धुपाल्चोकबाट जीवन श्रेष्ठको यो रिपोर्ट।
श्रृंखलाबद्ध बस दुर्घटना हुन थालेपछि अहिले सिन्धुपाल्चोकमा यात्रु बस चढ्नु काललाई निम्त्याउनु जत्तिकै भएको छ। अधिकांश दुर्घटना चालकको असावधानीले हुने गरेको भए पनि चालकहरू आफूमाथि लाग्ने गरेको आरोप भने मान्न तयार छैनन्। चालक टिका बहादुर श्रेष्ठ:
बिग्रिएको बाटो, जतिसुकै गाडीहरू भए पनि यात्रा गर्नलाई कठिनाई भएको कारणले गर्दाखेरि नै बढी दुर्घटना भएको जस्तो मलाई लाग्छ।
सड़कको दुरावस्थाले पनि दुर्घटना निम्ति रहेको यात्रुहरूको ठम्मै छ। क्षमता भन्दा बढी यात्रु बोकेको कारणले पनि दुर्घटना बढेको उनीहरूको भनाइ छ। यात्रु इन्द्रलोचन थिताल:
बाटो राम्रो गर्नु पर्यो, तर सिट भन्दा माथि यात्रु राख्नु भएन, चलाउने बेला नै सबै गाडीको चेक चाहिँ गर्नुपर्छ।
लगातार यात्रु बस दुर्घटना हुन थालेपछि अहिले सिन्धुपाल्चोकमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चालकको आँखा परीक्षण शिविर सञ्चालन, सवारी शिक्षा, यात्रु बसको अवस्था र चालकको आनी बानीमाथि निगरानी बढ़ाइरहेको जनाएको छ। जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश दाहाल:
यो सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले विशेष गरेर यो ग्रामीण भेगमा चल्ने सवारी साधनहरू लगायतका अन्य सवारी साधनहरूलाई चाहिँ सवारी दुर्घटना निरुत्साहित गर्ने उद्देश्यले विभिन्न स्थानमा कडाईका साथ चेक जाँच गर्ने, चालक तथा सहचालक र यात्रीहरूलाई ट्राफिक सचेतना गराउने उद्देश्यले विभिन्न किसिमको सचेतनामूलक कार्यक्रमहरू चाहिँ गर्दै आइरहेका छौं।
वर्षेनी सवारी दुर्घटना बढ्दो क्रममा रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ। चाप देख्दा देख्दै पनि ठेलामा ठेल गरेर बस चढ्ने यात्रु समेत दुर्घटनाका कारण हुन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चो।
अवैध रूपमा लुकाई छिपाई ल्याएको 500 ग्राम सुनसहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरेको छ। फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएका रोरालाई प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पश्चिमी उच्च पहाड़ी र हिमाली भूभागमा हल्का हिमपातसँगै देशभर फेरि चिसो बढ़ेको छ। भारतको जम्मू काश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली हिजो राति नेपाल प्रवेश गरेसँगै मौसममा फेरि परिवर्तन देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणाली आज साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाड़ी र हिमाली भूभागहरूमा समेत मध्यमदेखि भारी हिमपात हुन सक्ने जनाएको छ। साथै आज र भोलि पश्चिमका धेरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत औल्याएको छ। पर्सीसम्मै वर्षा र हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। देशैभरि बदली भई तापक्रममा गिरावट आई चिसो बढ़ने भएकाले चिसोबाट जोगिन सतर्कता कायम राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ। डोटेली लोक संस्कृतिको मौलिक पहिचान बोकेको पर्व पुसे 15 हिजो सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइएको छ। एक आपसमा लोककथा र दन्त्यकथा सुन्ने र सुनाउने पर्वका रूपमा लिइने यो पर्वमा गएराती ठूली रात मानेर मिठो परिकार खाने र रातभर जागराम बस्ने देउडा खेल्ने परम्परा त्यस क्षेत्रमा मनाइएको छ। छरछिमेक एउटै घरमा भेला भई आगो तापेर रातभर जागराम बस्ने, तरूल र पीडालो खाने, त्यसै गरी सकरखण्ड लगायतका कन्दमूल खाने यो प्रथाको महत्वपूर्ण विशेषता हो। सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम, डोटी लगायतका जिल्लामा पुसे औंसीको अघिल्लो दिनदेखि नै मनाइने भुवा पर्व बाजुरामा पनि भव्यताका साथ मनाइएको छ। सुदूरपश्चिमवासीको दशैंपछिको ठूलो भुवा पर्वले ऐतिहासिक कला, संस्कृति र रीतिरिवाज एवं परम्परालाई जोगाइरहेको छ। संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
सुदूरपश्चिमका बाजुरा बझाङ अछाम डोटी लगायतका जिल्लामा पुसे औँसीको अघिल्लो दिनदेखि मनाइने भुवा पर्व यस वर्ष पनि बाजुरामा भव्यताका साथ मनाइएको छ। अयोध्याका राजा राम र रावणको लडाईँपछि राजा रामको विजय भएको पौराणिकता र कालापानी युद्धमा नेपालीले अंग्रेजसँग लडाईँको तयारी गरिए स्वरूप पनि यो पर्व मनाउने गरिएको छ। स्थानीय सुरज बडुवाल:
अंग्रेजहरूले नेपालमाथि आक्रमण गर्न खोज्दाखेरि अन्तिम त 4000 जना अंग्रेजलाई नेपाली 600 जनाले मात्रै तिनलाई हाम्रो देशबाट लखेटेर सीमा पारी लगाई नेपालले विजय हासिल गरेको अवसरमा यो भुवा पर्व खेल्ने गरिन्छ।
त्रेता युगमा पाण्डव र कौरव बीचको लडाई सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको किम्वदन्ती पनि यो पर्वको रहेको छ। भुवा पर्वका जानकार जनक बोहरा:
हातहतियार लिएर खेल्ने कुराहरू जो छ, लडाई लड्दाखेरिका एक्सनका कुराहरू छन्, ती कुराहरू अहिले खेलको रूपमा खेलिरहेका छन्।
हातमा ढाल तरबार र खुकुरी लिएर चालीनाच लाखेनाच खेल्ने परम्परा नै यो पर्वको मुख्य आकर्षक रहेको छ। 3 दिनदेखि 5 दिनसम्म मनाइने यो पर्वमा हरिण हाल्ने र यसको गाथाका रूपमा मागल गाउने परम्परा पनि लोप लाग्दो छ। सुदूरपश्चिमको दशैं पछिको दोस्रो ठूलो गौरवको पर्व भएकाले यसको जगेर्ना गर्न पनि युवाहरू सक्रियतापूर्वक लागिरहेका छन्। बडीमालिका नगरपालिका वडा नम्बर 1 का मान बहादुर कार्की:
आफ्नो ठाउँबाट आफ्नो संस्कार रीतिरिवाज जगेर्ना गर्यो भने, यसलाई पुस्ता हस्तान्तरण गर्यो भने पछिका आउने जेनेरेसनले पनि यसको महत्व यसको गरिमा बुझ्नेछन् र यसका लागि हामी सबैले लाग्नुपर्नेछ।
हाम्रा थुप्रै ऐतिहासिक कला संस्कृति रीतिरिवाज परम्पराहरूको संरक्षणका लागि तीनै तहका सरकारहरूले नीति तथा कार्यक्रम ल्याई त्यसको प्रभावकारी कार्यान्वयनमा लागे मात्र भावी सन्ततिलाई यो संस्कृति हस्तान्तरण गर्न सजिलो हुने देखिन्छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिक, मौलिक, धार्मिक, सहिष्णुता एवं स्थानीय जातिको विविधताको प्रचार प्रसार गर्न आजदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव हुने भएको छ। काठमाडौँ महानगरपालिकाले हिजो पत्रकार सम्मेलन गरी महोत्सवले पर्यटन प्रवर्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेलु हिंसाको अन्त्य, यौन हिंसाको अन्त्य लगायतका सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन पनि सहयोग गर्ने बताएको छ। केही अन्तर्राष्ट्रिय समाचार: बंगलादेश सरकारले भारतीय सीमाको 1 किलोमिटर वरपर मोबाइल नेटवर्क बन्द गर्न त्यहाँको दूरसंचार संस्थाहरूलाई आदेश दिएको छ। कारण स्पष्ट हुन नसके पनि भारतको नागरिकता संशोधन सम्बन्धी कानूनको असर नपरोस् भनेर सरकारले यो नीति लिएको हुन सक्ने विश्लेषण गरिएको छ। सरकारको आदेशपछि त्यहाँको टेलिकम विभागले 4 मोबाइल फोन कम्पनीहरूलाई नेटवर्क बन्द गर्न आदेश दिएसँगै इन्टरनेट सेवा पनि प्रभावित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र इराक स्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरान दोषी रहेको आरोप लगाउनु भएको छ। नयाँ वर्षको पूर्व सन्ध्याका अवसरमा एक ट्वीट जारी गर्नुहुँदै राष्ट्रपति ट्रम्पले इरानले आक्रमणको प्रत्युत्तरमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। आफ्ना नागरिकको हत्या भएको भन्दै अमेरिकाले इरान समर्थित कतैब हिजबुल्ला समूहमाथि आक्रमण गरेपछि इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आगजनी गरिएको थियो। सोमबार अमेरिकी सेनाले इराकमा विद्रोही समूह विरूद्ध हवाई आक्रमण गर्दा कम्तीमा 25 विद्रोहीको मृत्यु भएको थियो भने 50 भन्दा बढ़ी घाइते भएका थिए। विद्रोहीहरूको अन्त्येष्टिपछि प्रदर्शनकारीहरूले त्यहाँस्थित अमेरिकी दूतावास पुगी तोड़फोड़ र आगजनी गरेका थिए। अस्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा फैलिएको भीषण आगलागी नियन्त्रणका लागि सैनिक विमान र पोतहरू परिचालन गरिएको छ। आगलागी नियन्त्रणभन्दा बाहिर जान थालेपछि हजारौं मानिसहरू समुद्र किनारातर्फ भागेका छन्। अधिकारीहरूले आगलागीमा परि न्यू साउथ वेल्समा 2 मृत्यु भएको र अन्य 4 हराइरहेको पुष्टि गरेको छ। गत सेप्टेम्बरदेखि जारी भीषण आगलागीमा परि हालसम्म 12 मृत्यु भइसकेको छ भने सहायताका लागि अमेरिका र क्यानाडालाई पनि आग्रह गरिएको छ।
मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से झिनो अंकले घटेको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 1.92 बिन्दुले घटेर 1,166.03 बिन्दुमा पुगेको छ। मंगलबार कुल 177 कम्पनीहरूका 13,02,000 किता शेयरहरू 44,22,56,000 मूल्यमा किनबेच भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कुल 12 समूह मध्ये 6 समूहको शेयर कारोबार वृद्धि भएको छ भने 6 समूहको शेयरको कारोबार ओह्रालो लागेको छ। नेपाल रत्न तथा आभूषण संघले नेपाली गरगहनालाई विश्व बजारमा प्रवर्धन गर्ने उद्देश्यले यही पुस 25 27 गतेसम्म काठमाडौँमा तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो आयोजन गर्ने भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जानकारी दिनुभयो। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रत्न तथा आभूषण व्यवसायहरू बीच एकबद्धता स्थापित गराई रोजगारीका अवसर सृजना गर्न समेत उक्त व्यवसायले महत्वपूर्ण योगदान पुर्याएको जानकारी गराइयो। बर्मा वर्ष 2020 लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव आयोजन हुने भएको छ। नेपाल मगर संघ पाल्पाको आयोजनामा पुष 25 गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम आयोजन हुन लागेको हो। आन्तरिक पर्यटक आगमन वृद्धि गर्न र मगरी कला संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी हुने संघका अध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यस्त गरिएका कानूनको प्रभावकारी कार्यान्वयनतर्फ संवेदनशील हुन आग्रह गरिएको छ। उखु खेतीमा आत्मनिर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा नागरिकको संविधान प्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको उल्लेख गरिएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन प्रतियोगिता 2076 को उद्घाटन गर्नुभएको छ। मंगलबार खुला मञ्चमा प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बासकोटाले खेलकुदका कार्यक्रमले पर्यटकीय क्षेत्रको प्रचार प्रसार र भविष्यका खेलाड़ी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही क्रममा मन्त्री बासकोटाले नगरपालिकाबाट प्रकाशित खेलकुद बुलेटिनको विमोचन समेत गर्नुभएको छ। प्रतियोगितामा खेलकुदतर्फ नेपाली सेनाका जितेन्द्र दुनवार प्रथम हुनुभएको छ। प्रतियोगिताको दोस्रो र तेस्रोमा पनि नेपाली सेनाकै श्रीकाश राई र शिव बहादुर राई रहनु भएको छ। ब्रिगेड बोइज क्लबले ए डिभिजन लीगको आफ्नो सयौं खेलमा हिमालयन शेर्पा क्लबलाई 1-0 पराजित गरेको छ। बीबीसीको जितमा विजय गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक साबित भयो। इन्जुरी समयमा शेर्पा 10 खेलाड़ीमा समेटियो। शेर्पाका निरज बस्नेत दोहोरो पहिलो कार्ड खाँदै मैदान बाहिरिए। यससँगै बीबीसीले लीगमा दोस्रो जित दर्ता गरेको छ। बीबीसीको चार खेलमा 2 जित र 2 हार सहित 6 अङ्क रहेको छ। शेर्पाको भने 4 खेलमा 2 बराबर र 2 हार सहित 2 अङ्क मात्र रहेको छ। अर्को खेलमा जाउलाखेल युथ क्लबले च्यासर युवा क्लबलाई 2-0 पराजित गरेको छ। जाउलाखेलका तर्फबाट रूप बहादुर लामा र विजय घलले गोल गरेका थिए। जाउलाखेलले लीगमा 4 खेलमा 2 जित र 2 बराबर सहित 8 अङ्क जोडेको छ। च्यासरले भने 4 खेलमा 1 जित 1 बराबर र 2 हार सहित 4 अङ्क मात्र जोडेको छ। ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुंवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाड़ी घोषित भएका छन्। पहिलो पटक आयोजना भएको सुदूरपश्चिम स्पोर्ट अवार्ड कार्यक्रममा उनीहरूलाई वर्षका उत्कृष्ट खेलाड़ी घोषणा गरिएको हो। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरूष खेलाड़ीमा क्रिकेटका खड्क बोहरा र भारोत्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा ब्याडमिन्टनका दाहाल उत्कृष्ट घोषित भएका हुन्। लाइफ टाइम एचिभमेन्ट अवार्ड श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ।
खेल समाचारका साथमा अझै बम। अब मौसम आज देशभर आंशिकदेखि सामान्य बदलिरही, एक दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाड़ी भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 17.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 2.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15 देखि 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:20 हुनेछ। समाचार प्रसारणका प्रमुख समाचार पुनः एकपटक। ईस्वी सम्वतको नयाँ वर्ष सन् 2020 आजदेखि शुरू। नेपाल भ्रमण वर्ष सन् 2020 आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुने। लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको सम्झनामा नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै न्यून चापीय प्रणालीका कारण देशभर केही दिन चिसो बढ़ने जल तथा मौसम विज्ञान विभागको अनुमान र भारतीय सीमा क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न दूरसंचार सेवा प्रदायक संस्थालाई बंगलादेश सरकारको निर्देशन। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।